नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति नेउपाने।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक बागमती प्रदेश कार्यालय र शक्ति एफएम 103.4 मेगाहर्जले संयुक्त रूपमा तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.insecconline.org र www.shaktikhabar.com मा लगइन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रममा हामीले बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट र ज्येष्ठ नागरिकको अवस्था तथा राज्यको दायित्व लगायत विषय समेटेर तयार पारेका छौँ।
आजको कार्यक्रममा बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेट तथा परेका प्राथमिकताहरूको चर्चा,
कोभिडको यो समयमा ज्येष्ठ नागरिकहरूको अवस्था, सन्तान र राज्यको भूमिका लगायत विषयमा ज्येष्ठ नागरिक महासंघका महासचिव छत्र प्रधानसँग गरिएको कुराकानी,
ज्येष्ठ नागरिकहरू वास्तवमा एक्लिनु भएको छ क्या, उहाँहरूसँग कुरा जुन उमेरमा उहाँहरूलाई कसैको सपोर्ट चाहिन्छ आफ्नो छोराछोरीको,
र केही समाचार प्रस्तुत गर्नेछौ।
कुनै पनि बहानामा महिलामाथि हुने वा गरिने हिंसा अपराध हो।
महिलामाथि विभिन्न नाममा हुने हिंसा विरुद्ध खबरदारी गरौँ।
महिलामाथि भएका हिंसा विरुद्ध आवाज उठाउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रम सुरु गरौँ केही समाचारबाट। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको जनाएको छ। कोरोना विरुद्धको खोपका लागि 2 अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ। असार 1 गते प्रदेश सभामा आगामी आर्थिक वर्ष 2078-79 लागि बजेट सार्वजनिक गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले यस्तो बताउनु भएको हो। उहाँले कोरोना विरुद्ध खोपमा प्रदेशवासी सबैको पहुँच पुर्याउन प्रदेश प्रमुख COVID-19 खोप कार्यक्रम अन्तर्गत 2 अर्ब रुपियाँ छुट्याएको बताउनुभयो। बागमती प्रदेशले आम सञ्चार गृह स्थापना गर्न र सञ्चालन गर्न 10 करोड बजेट छुट्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री ढुङ्गेलले हेटौँडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक र सुविधा सम्पन्न बनाइने घोषणा गर्नुभयो। आगामी आर्थिक वर्षमा पनि स्थानीय तहका 359 सामुदायिक माध्यमिक विद्यालयहरूमा अहिले कार्यान्वयनमा रहेको 1 विद्यालय 1 नर्स कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको जनाइएको छ। यसै गरी COVID-19 कारण आमा बुबा दुवै गुमाएका बाल बालिकालाई स्थानीय तहसँगको सहकार्यमा मासिक 3,000 रुपियाँका दरले शैक्षिक तथा सामाजिक भत्ता उपलब्ध गराउने व्यवस्था प्रदेशले गरेको छ। अन्य कारणबाट आमा बुबा दुवै गुमाएका बाल बालिकालाई मासिक 2,000 रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलले बताउनुभयो।
आगामी आर्थिक वर्षको बजेटमा संघीय सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्तामा वृद्धि गरेको छ। यसअघि सामाजिक सुरक्षा भत्ता बापत मासिक 3,000 रुपियाँ लिँदै आएका ज्येष्ठ नागरिकले अब नयाँ आर्थिक वर्षबाट मासिक 4,000 रुपियाँ पाउने भएका छन्। पछिल्लो समय कोभिडका कारण धेरै ज्येष्ठ नागरिकमा प्रभाव पर्यो। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका भण्डार हुन्, तर कतिपय अवस्थामा सन्तानले जिम्मेवारी बिर्सने गरेको पाइन्छ। ज्येष्ठ नागरिकको अवस्था, उहाँहरूको योगदानको कदरमा राज्यको भूमिका लगायतका विषयमा ज्येष्ठ नागरिक महासंघका महासचिव छत्र प्रधानसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
ज्येष्ठ नागरिकको अहिलेको अवस्था कस्तो देख्नु भएको छ? यो कोरोना महामारीले पारेको प्रभाव कस्तो पाउनु भयो यहाँले?
ज्येष्ठ नागरिकको अवस्था भनेर जुन भन्नुभयो, वास्तवमा ज्येष्ठ नागरिकको अवस्था हाम्रो अब घर परिवारहरूले पनि अलिकता बिस्तारै जुन एकल परिवारको जुन एउटा उभर आइरहेछ नि त, होइन, एकल परिवार हुनाले होइन, एकदम हाम्रो अब संयुक्त परिवार जुन थियो त्यो परिवारबाट चाहिँ विमुख भएर अब एकल परिवारले चाहिँ बढी प्रशय पाइरहेको अवस्था छ यो विश्वभरि नै। त्यसैले गर्दा नारीहरू वास्तवमा हाम्रो एक्लिनु भएको छ क्या उहाँहरूलाई उहाँहरूसँग कुरा जुन उमेरमा उहाँहरूलाई कसैको सपोर्ट चाहिन्छ आफ्नो छोराछोरीको होइन छोरीबुहारीको आफन्तहरूको नजिकका आफन्त घर परिवारको जुन सहयोग चाहिन्थ्यो त्यो सहयोगको बेलामा चाहिँ उहाँहरूले चाहिँ त्योबाट विमुख हुनुभएको छ टाढिनु भएको छ त्यस्तो किसिमको सेवाबाट त्यस कारणले गर्दाखेरि उहाँहरूलाई यो किसिमको पीडा चाहिँ धेरै छ र त्यसमा अझै तपाईँले कोभिडको अवस्थामा कस्तो भयो भने यो जुन हाम्रो अब अहिले लकडाउनको अवस्थाले गर्दा यो धेरै समय पनि भयो है त यो लकडाउनले गर्दाखेरि झन् के भयो भने आफ्नो छोराछोरी जो घरमा आउँथे भने ती पनि के भयो उनीहरूको त्यो ऊ भयो है उनीहरू पनि आउन सकेनन् भेट्न सकेनन् डिफ्रेन्ट होइन जुन एउटा ऊ राख्नुपर्ने हुन्छ नि त होइन डिस्टेन्स जुन मेन्टेन गर्नुपर्ने छ कोभिडले गर्दा होइन अहिलेको महामारीले गर्दा त्योबाट पनि उनीहरू टाढिए परिवारको सेवाबाट पाउनु पनि उनीहरूले सकेनन् यो अवस्थाले गर्दाखेरि एक्लिएको छ झन् बढी यसमा पीडामा परे हाम्रो ज्येष्ठ नागरिकहरू
कतिपय ज्येष्ठ नागरिकहरू तपाईँले भर्खरै कुरा निकाल्नुभयो एकल परिवारको यो योजनाका कारण चाहिँ विश्वभरि नै एक्लै बस्नुपर्ने बाध्यता आएको छ ज्येष्ठ नागरिकलाई त्यो खालको समस्या छ कतिपय ज्येष्ठ नागरिकहरू चाहिँ वृद्ध आश्रममा बस्न पनि बाध्य छन् यसमा चाहिँ सन्तानहरू किन गैर जिम्मेवार बनेको होला भोलिका पिढीलाई हामीले कसरी यसबारे सचेत गराउने होला के भन्नुहुन्छ
मलाई चाहिँ मेरो बुझाइ र मलाई चाहिँ के लाग्छ भने हाम्रो जुन शिक्षा छ नि हाम्रो एजुकेसन सिस्टम सिस्टमै त्यो लिगबाट जुन थियो पहिला जुन एउटा आमा बाउको सेवा गर्नुपर्ने अथवा सेवा भन्दा पनि जुन एउटा हामीले चाहिँ अधिकार भन्दा पनि पहिला आफ्नो कर्तव्य निभाए भनेर जुन कर्तव्यप्रति हाम्रो शिक्षाहरू चाहिँ उन्मुख थियो त्यसप्रतिको त्यो पहिला तैँले आफ्नो कर्तव्य गरिस् भने निभाएस भने तैँले आफ्नो अधिकार पनि पाउँछ त्यो अधिकार इन टर्म्स अफ हामीले यसरी हेर्नु हुँदैन कि हाम्रो घर परिवारले दिने बाबुआमाले दिने सहयोग अथवा अन्यले दिने सहयोग पनि त त्यो पनि त उसको अधिकार हो नि होइन उसले पाउनुपर्ने होइन त्यस्ता कुरा त्यस्तो कुराहरूमा चाहिँ उनीहरूलाई मतलबै भएन आफूले गर्नुपर्ने कर्तव्य चाहिँ मतलब छैन अहिलेको भनौँ न म सबैलाई म एकै ठाउँमा चाहिँ मैले मुछिरहेको छैन यसो भन्दै गर्दा तर के भने देखिन्छ त्यो किसिमको त्यस किसिमले चाहिँ एकदम प्रश्रय पाइरहेको अवस्था छ यस अहिलेको अवस्था हाम्रो कल्चरले पनि कल्चर भन्दा नि त्यो नैतिक शिक्षाले गर्दा त्यस कारणले यो नैतिक शिक्षा लिगबाट जुन बाहिर भयो जुन किसिमको चाहिँ हाम्रो त्यसबाट त्यो छुट्यो त्यसैले गर्दा पनि अहिले सुन्नुहोस् मलाई के लाग्छ एउटा भने तपाईँ हामीले अथवा मैले है मैले मेरो छोराछोरीलाई नै मैले सिकाएको छुइनँ मैले त्यो कुरा एजुकेसन दिनु सकिनँ त्यस किसिमको उद्देश्य दिनु सकिनँ भने उसले कहाँबाट सिक्ने कसरी गरे त उसले होइन उसलाई त्यो किसिमको त्यस कारणले यो शिक्षाबाट पनि हामी हाम्रो जेनेरेसनहरू चाहिँ विमुख भएको हुनाले त्यस किसिमको जुन नैतिक शिक्षा छ एउटा सेवा गर्नुपर्ने आफूले कर्तव्य निभाउनु पर्ने पहिलो त्यसपछि भन्ने किसिमले त्यो कुराहरू पनि हामीले चाहिँ उसलाई दिन सकेनौँ त्यसैले गर्दाखेरि पनि यी सबै कुराहरू अहिले हामीले झेल्नु परिरहेको अवस्था एकैचोटि छ क्या एकैचोटि हामीले यो छ र फेरि वास्तवमा म कसरी जोड्न सक्छु भने जोड्न चाहन्छु भने वास्तवमा तपाईँ हामीले एउटा के देख्छौँ भने व्यक्तिको विकासलाई परिवार एकदम जरुरी छ कि भन्नुहोस् त हामी मेरो जेनेरेसनले मेरो मसम्मको अवस्थाले के भयो भने हामी हजुरबा हजुरआमासँग धेरै समय बितायौँ ओके धेरै समय बितायौँ हामी उहाँहरूबाट भयो बाबुआमा काम अब युवा भएको हुनाले भनौँ न कम्पेरिटिभली हजुरबा हजुरआमाको अगाडि त होइन त्यो उहाँहरू कमाइ दमाइमा लाग्नुभयो भने हजुरबा हजुरआमासँग नाति नातिनीहरूले समय बिताउँथे उनीहरूको उनीहरूप्रति एउटा परिवारमा एउटा किसिमको अर्कै लिङ्क हुन्थ्यो उहाँहरूले टेक केयर पनि गर्थे राम्रो हुन्थ्यो आमाबाले गर्दैन भन्ने होइन उहाँहरू त काममै व्यस्त हुनुहुन्छ हुनुपर्ने अवस्था कि हाम्रो एउटा जुन संयुक्त परिवार थियो हामी हाम्रो पूर्वीय संस्कृति पनि हो तपाईँलाई यहीँ नै जोड्छु हाम्रो पूर्वीय संस्कृति भनेको जोइन्ट फ्यामिली यो अहिले पनि हाम्रो गाउँघरमा भनौँ न अब हाम्रो जस्तो देशमा यो ऊ भएको छैन रिसर्च भएको छैन फाइन्डिङबाट चाहिँ यतिर उति भन्ने कुरा भन्ने होइन तर हामीले एउटा विभिन्न कार्यक्रमहरूमा विभिन्न ठाउँमा गएको बेलामा गएको त्यसबाट त्यो अनुभव एक्रस द कन्ट्रीको अनुभवबाट हेर्ने भने वास्तवमा त्यो पनि एउटा ऊ भएर गएको छ परिवारमा है त्यस किसिमको नभएको हुनाले पनि त्यसैले गर्दा पनि हाम्रो हामीले अलिकता यो कुरामा चाहिँ बढी हामीलाई पनि पीडा भइरहेको छ
ज्येष्ठ नागरिकहरू आफैमा पनि अनुभवको भण्डारण हो भनेर हामी भन्छौँ लेख्छौँ पढ्छौँ तर ज्येष्ठ नागरिकलाई हामीले उचित सम्मान गर्न नसकेको पनि अनुभव हुँदो हो। कतिपय सन्तानहरूलाई चाहेर नचाहेर उनी महसुस पनि हुँदो हो। तर ज्येष्ठ नागरिकलाई सरकारले गर्नुपर्ने सम्मान कस्तो पाउनु भएको छ? पछिल्लो समयमा ज्येष्ठ नागरिकलाई चाहिँ राज्यले कसरी संरक्षण गर्नुपर्छ जस्तो लाग्छ?
ज्येष्ठ नागरिक तपाईँले यदि होल नै हेर्ने हो भने विश्वमै एकदमै लाखे लाखीमा पर्छ। मैले तपाईँलाई यो हाम्रो घरको शब्द भएको हुनाले, हाम्रो घर गाउँको शब्द भएको, लाखे लाखे भनेको एकछिन पक्रोस् तपाईँ, तपाईँले एकछिन भनेर उसलाई उसको प्राथमिकतामा छैन क्या, कसैको पनि सेवा पाउने उसमा पनि ग्राह्यमा छैन क्या, ऊ बाउ आमा है त्यो त्यो अवस्थामा छन् कति छ। मैले अघि नै भने कि यसलाई फेरि हामीले एकदम जेनरल उसमा लिनु पनि हुँदैन है, तर तर धेरै जसो त्यस्तो पाइएको छ है। त्यस कारणले त्यो सुसुले गर्दाखेरि पनि बाबा के अरे बाउ आमालाई चाहिँ भएर हाम्रो कानुन हेर्नुहोस् त, ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 आज बनेको 14-15 वर्ष भइसक्यो, सम्मानित सर्वोच्च अदालतबाट चाहिँ यसलाई चाहिँ यो किन लागू हुन सकेन भनेर आजभन्दा 5-7 वर्ष म एक्ज्याक्टली भन्न सक्दिनँ, 5-7 वर्ष अगाडि नै सम्बन्धित अदालतले पनि यसलाई जारी गरिदिएको किन लागू भएन भनेर त्यो किसिमको पनि सरकारलाई उघिसकेको थियो। र आजसम्म पनि तपाईँले हेर्नुभयो भने हाम्रो ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दिएको जुन कानुनले दिएको कानुन भनेको राज्यले बनाएको कानुन भनेको राज्यको कमिटमेन्ट हो त्यो हो कि होइन भन्नुहोस् त, राज्यले बनाएको म यो चिजहरू चाहिँ ज्येष्ठ नागरिकलाई दिन्छु। मैले अरूको भन्नुभन्दा नि अहिले यही कुरा भएको हुनाले त छोटो समय पनि भएको हुनाले यो कुराहरू म दिन्छु भनेर राज्यको कमिटमेन्ट हो, राज्यले त्यो दिन्छु भनेर उसले उसको वचनबद्धता हो कानुन त्यो कानुन आज बनेको आज यत्रो वर्षसम्म पनि अहिलेसम्म लागू हुन सकेको छैन हुबहु रूपमा भन्छन् भन्नेवालामा। अहिले मन्त्रालयतिर कतै गएर हामी गएर सोध्यौँ कसैले पनि सोध्यो भने है दिइरहेको छौँ भनेर फ्ल्याटली बोल्नुहुन्छ, तर जुन यातायातमा सुविधा दिनुपर्ने 50% सिट रिजर्भेसन भन्ने कुरा हो फाटाफुट्ट अधिराज्य नेपालभरि फाटाफुट्ट दिएको बाहेक कसैले है कुनै 47 अपरेटर हुन्छ नि यातायात व्यवसायीहरू व्यवसाय चलाउनेहरूको कसै कसैले दिएको छ कसैले दिएको छैन, यदि होल तपाईँले खास भन्ने हो भने पूर्ण रूपले त्यो लागू भएको छैन त्यो दिएको छैन। जब जब हामी नागरिक हुन्छौँ ज्येष्ठ नागरिक भइसकेपछि सबभन्दा बढी ऊ भएको चिजै बिरामी खर्च हो होइन, उनीहरूको स्वास्थ्यको चाहिँ ऊ भएर गएको हुन्छ, एकदम कमजोर भएर हरेक चिजले छोडेर जान्छ क्या, त्यो 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 अवस्था पुग्छ ज्येष्ठ नागरिक भइसकेपछि। तर त्यो अवस्थामा चाहिँ जुन पाउनुपर्ने सुविधा हो जुन जुन दिनुपर्ने राज्यले ऊ हो त्यो नपाइरहेको अवस्था छ। अब यसो भन्ने गर्दा हामीले फेरि अहिले सोसल पेन्सन जुन हाम्रो हो यो सार्क यो दक्षिण एसियामै एउटा राम्रो सुरुवात गरेको नेपालले राम्रो चिज हो, त्यसको लागि त नेपाल सरकार धेरै धन्यवादको पात्र छन्। तर अघि त्यति मात्रै सबै चिज होइन, सोसल पेन्सन मतले नै सबै चिज हुँदैन, अरू चिज दिने कुराहरू जुन राज्यले गर्नुपर्ने कुराहरू धेरै कुराहरू चाहिँ सम्बोधन गरेर गर्नुपर्ने अवस्था बाँकी छ। र राज्यले बनाएको कानुन पनि लागू गर्नको लागि वास्तवमा को चाहिँ जवाबदेही हो त?
कार्यक्रममा अब प्रस्तुत छ सचेतनामूलक गीत।
सामग्रीहरू सँगै आजको हाम्रो निर्धारित समय सकिने लागेको छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ।
हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ।
हवस् त यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।